नमस्कार, कार्यक्रम हाम्रो जोडीबाट दीपा कोइरालाको कार्यक्रम हाम्रो जोडी आउने गर्छ हरेक हप्ताको बुधबार साँझ 5 बजेको भेरी हाइलाइट्स पछि करिब 45 मिनटसम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz। कार्यक्रममा हामी एउटा जोडीलाई बोलाउँछौँ र उहाँहरूको जीवन भोगाईका क्रममा आएका उतार चढाव, तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाको सारी गर्छौँ र दाम्पत्य जीवनलाई कसरी सुमधुर बनाउन सकिन्छ र जीवन भोगाईका क्रममा आइपर्ने समस्याहरूलाई कसरी समाधान गर्नुपर्छ भन्ने बारेमा विभिन्न जोडीका अनुभव साटासाट गर्छौँ। यस्तै जीवन भोगाईका अनुभव साट्नका लागि कार्यक्रममा आज हामीसँग हुनुहुन्छ वीरेन्द्रनगर 12 निवासी ओम प्रसाद शर्मा र उहाँका धर्मपत्नी बसन्ती कुमारी अधिकारी। यहाँहरू एक अर्काको जीवन साथी बन्ने अवसर चाहिँ कसरी जुट्यो नि संयोग?
म चाहिँ यस्तो मेलाहरूमा गइराख्ने अनि त्यति बेला उहाँसँग चाहिँ अब एउटा साथीको रूपमा भेट भयो। भेट हुँदाखेरि पछि हामीले चाहिँ अब त्यो अहिले चाहिँ जीवन साथीको रूपमा परिणत भयो। त्यो साथी त्यति बेला चाहिँ हाम्रो साथीको रूपमा भेट भएको थियो।
कस्तो माघे विवाह थियो कि?
होइन, मन पराएको पनि होइन, त त्यतिको चाहिँ त्यो अब यसो 81 भेट हुँदाखेरि पछि चाहिँ हामीले त्योभन्दा पछाडि चाहिँ झन्डै 21-22 महिना पछि चाहिँ बिहा भएको। 21 महिनासम्म चाहिँ आउने जाने क्रम भइरह्यो अनि त्यसपछि पछि बिहा भएको मेरो।
मेलामा भेट भएको थियो? कुन मेला हो?
मेलामा भन्दा पनि फुबु सासूको छोरी नातिनीको विवाहमा भेट भएको। म 9-10 क्लासमा पढ्दै थिएँ।
त्यति बेला कुराकानी त भएन?
नै केही कुराकानी भएन,
झलकझुलुक देखाभेट मात्र।
देखाभेट भयो अब जस्तै अब गाउँघरको कुरा, अब त्यो बिहा हेर्न गएको थियौँ। बिहा हेर्न गएको बेला अब यस्तै एकजना हाम्रै थुवाको पुसाइ पढ्नुहुन्थ्यो, उहाँले नै ल्याएर परिचय भयो। त्यसपछि केही ऊ भएन।
परिवारले पनि चाहनुहुन्थ्यो तपाईँहरू दुईजनालाई यसो एक विवाह गराउन पाए हुन्थ्यो भन्ने, कसैको त्यस्तो केही थियो?
माइतीतर्फ पनि चिनाजानी थिएन, पहिलेतर्फ खै मलाई थाहा भएन।
यो पुसाइले मात्रै देखा चिनाउनु भयो, त्यस्तो अरू केही चिनाजानी थिएन?
अरू केही पनि थियो।
त्यति बेला कुराकानी त भएन?
नै केही पनि भएन।
त्यसपछि आफ्नो घरतिर? अब अहिले जस्तो त्यति बेला फोन सम्पर्क त्यो थिएन होला होइन?
थिएन त्यति बेला, त्यही त्यही मेलाहरूमा भेट हुने हो खासै। त्यस्तो चाहिँ सम्पर्क फोनमा टाढा जानु पर्थ्यो, फोनमा पनि झन्डै 1 घन्टाको बाटोमा हिँड्यो भने पिसियो चाहिँ भएको ठाउँमा पुगिन्थ्यो फोन गर्नलाई पनि। अब त्यति बेला कहाँ घाँस काट्न जाने के गर्ने त्यो सम्भावना थिएन त्यति बेला फोन गर्ने कुराहरूमा।
कसरी चिठी सिटी केही पठाउनु?
चिठी पठाएको बेला पनि अब पारिवारिकमा चाहिँ हामीलाई सपोर्ट थिएन, त्यही कारणले त्यो चिठी पनि पुर्याएर पनि नपुग्ने खालको अवस्था, अरू कसैले भेटाएन बाटैमा हराइहाल्ने त्यस्तो खालको अवस्था थियो 21 महिनासम्म।
त्यो दिनमा भेट हुने बित्तिकै यहाँहरू दुईजना बिचमा त्यस्तो केही कुराकानी भयो कि पछाडि?
भएन, त्योभन्दा पछाडि नै भयो। त्योभन्दा पछाडि भयो, पछाडि भएपछि अनि 1-2 पटक जाने आउने काम भयो। त्यसपछि चाहिँ अब ल बिहा गर्छु भन्ने कुरा प्रस्ताव राख्दाखेरि अनि हुन्छ त भन्ने कुरा भयो अनि लिएर आउँदा, त्यसपछि चाहिँ फेरि पछाडि हामी चाहिँ 21 महिनामा चाहिँ 21 महिना पछि नै हो हाम्रो चाहिँ बिहा भएको भनौँ।
मैले सरले मन पराउँछु भन्नुभयो,
त्यही त होला मन पराएर त
हाम्रो समाजमा फेरि महिलाहरूले भन्ने चलन छैन होइन, मन पऱ्यो पनि
मन पराएर त होला। अब जस्तै माइती घरतिर त स्वीकार थिएन,
स्वीकार्नु भएको थिएन।
21 महिनापछि बिहा हुँदाखेरिमा पनि स्वीकार्नु भएन, चाहिँ बुवा रिसाएर गाली गर्नुभयो। त्यसपछि चाहिँ आफै आफ बोलाउनु भयो बुवाको, मैले बुवाको मन त भयो।
कारण चाहिँ के थियो नि त्यस्तो केही?
खै अब उहाँको चाहिँ अब हामी खासै यो पारिवारिकमा पनि परिचित त्यति थिएनौँ हामी। जस्तो मेरो बुवा हुनुभयो उता चाहिँ पनि त्यति राम्रोसँग हाम्रो परिचय थिएन उहाँहरूपट्टि। जस्तो अब परिचय भएको भन्ने हुन्छ नि, कस्तो खालको मान्छे, के खालको मान्छे,
आफ्नो कुटुम्ब
भन्ने खालको हुन्छ, त्यो खालको चाहिँ थिएन।
को हो
कहाँको मान्छे हो, कहाँ लगेर गयो, सुर्खेतको कहाँ बेच्छ, के गर्छ भन्ने खालको, त्यस्तो खालको चाहिँ उहाँहरूले चाहिँ मा भयो हुँदाखेरि अनि त्यस्तो वातावरण भएको।
भाग्नुभयो
दुईजना भागेर सुर्खेत आइयो, मामा घर थियो यहाँ, यहाँ मामा घरमा बसियो। त्यसपछि चाहिँ यहाँ आउनुभयो, बुवा आउनुभयो अनि माइला आउनुभयो मेरो। पछि चाहिँ घरमा गएर बिहा गर्ने काम भयो।
कसरी सल्लाह गर्नुभयो नि भाग्ने बेलामा, यति बेला यहाँ भेट्ने त्यस्तो केही?
यति बेला भन्ने त भएन, म चाहिँ त्यहाँ गएँ। गएपछि अब यो धान काट्ने सिजनमा अनि धान लिएर आउँदाखेरि भेट भयो, ल है आज जानुपर्छ भनेपछि हुन्छ भनेपछि हुन्छ भन्ने स्वीकार भयो क्या। अनि त्यहाँबाट हामी चाहिँ लगभग 8 बजे रातिको 8 बजे हिँड्यौँ।
घरमा कसैलाई थाहा थिएन? आफ्नो साथी दिदी बहिनी कोहीलाई पनि?
एकजना दिदीलाई थाहा थियो, अहिले त अब मरिहाल्नु भयो दिदी, मेरै माइल बुवाको छोरी जेठीलाई आउने बेला मात्रै थाहा भएको, अघि पछि भएको।
तपाईँले भन्नुभयो म यसरी जाँदैछु भनेर,
हिँड्ने बेला थाहा भएको।
कपडा सपडा हालेर कुम्लो सुम्लो बोकेर हिँड्नु भयो कि
कपडा सपडा केही पनि हालेन, एकचोटि लगाएको कपडासँगै हिँड्यो भनौँ। अब हिँड्दाखेरि अवस्था पनि अब कस्तो कस्तो हुँदो रहेछ,
अप्ठ्यारो लाग्यो, पिर पनि लाग्यो।
पिर भन्दा म त मेरो पनि लास्टैसँग रोगेको,
आइसकेपछि
पनि पहिला पनि लास्टैसँग रोगेको। अब त्यही अन्टी पढ्नेले अब त्यस्तै, म अब सानै 15-16-17 वर्षको उमेर थियो मेरो, अब त्यस्तै अब कुराकानी गरेर अब हिँडालिदियो। अब केही न केही मलाई त्यति बेला केही थाहै थिएन।
बिचमा एकजना हुनुहुन्थ्यो माध्यम,
उहीँ जानुहुन्थ्यो, अनि गएपछि अब
तपाईँको आफन्त हुनुहुन्थ्यो,
मेरो दाईको छोरी,
उहाँले चाहिँ सहयोग गर्नुभयो,
सहयोग गर्नुभयो बाटासम्म अब हिँडेर जानुपर्छ भन्ने। खासै त्यहाँ जाँदा मलाई बाटो पनि त्यति राम्रोसँग थाहा नभएको अवस्था थियो। उहाँले चाहिँ बाटोमा यो बाटो जान्छ, यदि नजिक जान्छ यहाँ जानुपर्छ भन्ने कुरा उहाँले सिकाउनु भयो। अनि त्यसपछि गाउँघरको कुरा, अब लाइट समात दियो अनि हिँडेर आयो।
अनि हिँड्दै सुर्खेतसम्मकै बिचमा हिँड्दै आउनुभयो?
राति माथि लेखमा आएर बस्यो, तिनजना आयौँ, आएर लेखमा आएर बस्यौँ। अनि बिहान चाहिँ हिँड्दै सुर्खेत पुग्यो, गाडी गएको थिएन त्यति बेला, मेलीको बाटो भएर। अनि हामी झुप्रा हुँदै ठ्याक्कै पिपिरामा मामा घर, त्यही मामा घरमा आइपुग्यो दिउँसो।
कति दिन बस्नुभयो नि त्यहाँ?
मामा घरमा बस्यो 4-5 दिन, त्यहीँ बस्यौँ।
त्यसपछि
बुवा आउनु, बुवा आउनुभयो अनि दाइहरू आउनुभयो, लगेर जानुभयो माथि।
तपाईँको बुवा उता घरतिर त यसरी गई भन्ने भयो, रिसाउनु भयो होला?
उहाँ त रिसाउनु भयो,
घरतिर त रिसाउनु भएन, माइत
माइत यता हजुरको घरतिर रिसाउनु भयो। कति समयपछि बोलाउनु भयो नि माइततिर?
माइत त अब लिएको कति दिन, 4-5 दिनमा भित्र लैजानु भयो बुवाले।
ए फेरि फिर्ता लग्नु भयो?
उहाँ दिन्न मेरो छोरीलाई, अनि मेरो छोरी त्यहाँ गएर काम गरेर खान सक्दैन भन्ने अब बुवा मम्मीको मन त भइहाल्यो। अनि अब भयो, त्यसपछि बुवाले फिर्ता लिनुभयो। फिर्ता लिएको 21 महिनापछि अब फेरि एक ठाउँ गइसकेदेखि लाज हुन्छ, अर्को ठाउँ जानुहुन्न केटी मान्छेको, अनि आफ्नो सबभन्दा इज्जत ठुलो भनेर 21 महिनापछि फेरि आफै आयो।
21 महिनाको त्यो बिचमा पनि यहाँको भेटघाट कुराकानी हुन्थ्यो?
भेटघाट भयो, गइराख्ने म 2-3 महिनामा लगभग त्यहाँ पुगेर आउने, 3 महिना जस्तो यसो टाइम कस्तो खालको हुन्छ, कहीँ मेलाको कुरामा हुन्छ कहीँ हुन्छ, त्यस्तो खालको टाइममा म पुगेर आउने गर्थेँ। आउने गरेपछि 21 महिनाको असाढमा
फेरि
भएर
भनेपछि त त्यति बेला बुवाले फर्काउने बेलै हामी नै विवाह गर्नुपर्छ, अहिले बुवाले लगेर गए पनि भन्ने खालको दुईजना बिचमा त्यस्तो केही भएको थियो तपाईँले भन्नुभएको थियो उहाँलाई?
अब आइसकेदेखि त केटी मान्छेको इज्जत हो, सबभन्दा इज्जत नै ठुलो हो, त्यही भएर अब 17 वर्ष हुने त्यो उहाँ गइसकेदेखि म साथीहरूसँग पनि भागेर त्यो भइसकेदेखि बोल्नै छोडेँ मैले लालले, त्यसपछि कसैसँग कहीं पनि जान छोडेँ। पछि 21 महिनापछि बुवाको मन त कस्तो थियो के थियो, म दिन्न भन्ने खालको, अब मेरो छोरी त्यहाँ गएर दुःख पाउँछे, म सक्दैन, ठुलो परिवार पनि ठुलो छ। अनि मेरो छोरीले यहाँ अब बुवा टिचर हुनुहुन्थ्यो, हामी 4 भाइ बहिनी अब 2 एउटा भाइ 3 बहिनी, मेरो छोरीले अहिलेसम्म केही गरेका छैन, त्यहाँ गएर त्यत्रो परिवारसँग टेकेर खान सक्दैन मेरो छोरी, म दिन्न भन्ने बुवाको मनस्थिति थियो। त्यो हुँदाखेरि म पनि अब भागेर आफ्नै इज्जत सबभन्दा इज्जत सोचेर आइयो, पहिला थाहा थिएन पछि आफै आइयो,
पछि बुझाइ पनि भयो। त्यति बेलामा यसरी बुवाले फिर्ता लैजाने बेला गइन्, अब के पो हुन्छ भनेर उहाँले व्यवस्था गराए भए त फेरि सम्भव हुन्थेन होला, होइन? यहाँले त्यो कुरालाई फेरि निरन्तरता दिनुभयो, जाने भेट्ने, त्यो भएपछि तपाईँलाई पनि सम्झिने पनि भयो, एकअर्काप्रति माया पनि हुने भयो, त्यसले गर्दा पनि सम्भव भयो होला।
हाम्रो चाहिँ कस्तो भयो भने लामो समयसम्म एकअर्कालाई बुझ्ने महसुस र बुझ्ने चाहिँ समय भयो, 21-22 महिनासम्म पारिवारिकमा पनि बुझ्ने, मैले पनि अब लिएपछि
जिम्मेवारी
उनै श्रीमती हुन्छ, फेरि अब मेरो चाहिँ गइसकेपछि हामीले चाहिँ मेरो दायित्व पनि अब अर्को ठाउँबाट ल्याउने होइन भन्ने खालको त्यस्तो खालको फिलिङ आफूलाई पनि भयो। उनलाई नै बिहा गर्नुपर्छ दुबईमा, इमान्दारिता भएर अहिलेको समय भए त अलिकति परिवर्तन हुन्थ्यो होला, छोड्ने एउटाले छोड्ने काम चाहिँ हुन्थ्यो होला, त्यो भएर
रिस्क
पनि हुन्थ्यो, त्यस्तो पनि हुन्थ्यो। म चाहिँ 23 वर्ष हुन लाग्यो, 23 वर्ष हुन थाल्यो।
कस्तो लाग्छ नि 23 वर्षलाई पछाडि फर्केर हेर्दाखेरि?
ठिकै छ मेरो, अहिलेसम्म त अब हाम्रो अब मेरो चारवटा छोरी छ, एउटा छोरा छ, अनि अहिलेसम्म अब ठिकै छ, जस्तो सुख दुःख अब आफ्नो आफूले बाँडेर खाने हो, सुख दुःख गरेर खाएकै छ, भनौँ रमाइलै छ।
यहाँले कसरी हेर्नुहुन्छ नि यो 23 वर्षलाई?
हुन त अब म चाहिँ अहिले कस्तो भन्दाखेरि धेरै जिम्मेवारीमा छु, यो 23 वर्ष पछाडि हेर्दा म 23 वर्षलाई यसो सम्झिने हो भने यो 23 वर्ष गए जस्तो लागेन मलाई, ठ्याक्कै त्यही त्यस्तै के म एकदम मलाई चाहिँ रुचिमा चाहिँ एकदम यो लोकगीत सुन्ने रुचि हो। म पहिला एकचोटि चाहिँ दाईसँग क्षेत्रीय प्रसारणमा रेकर्ड गर्न जाने भन्ने खालको त्यस्तो पनि थियो। दाई मेरो माया दाई चाहिँ टिचर हुनुहुन्थ्यो, उहाँले लेख्ने अनि त्यसपछि चाहिँ जाने भन्ने खालको थियो। त्यो भएन, कतिपय कुराहरूले यो ठाउँले पनि फरक पार्दो रहेछ। अनि म चाहिँ यो पछाडि हेर्दा साँच्चीकै हामी चाहिँ यस्तै थियौँ भन्ने खालको मलाई लाग्छ। यस्तै चाहिँ 23 वर्ष अगाडि पनि यस्तै थिएँ र अहिले पनि यस्तै एकदम। कस्तो भन्दाखेरि म एकदम मलाई आफैलाई यो सङ्घर्षमा बाँच्दाखेरि सङ्घर्ष निकै सङ्घर्ष गरेर बाँचेको ऊ हो। अनि त्यसपछि अब अहिले चाहिँ म एकदम खुसी लाग्छ मलाई आफैलाई। छोरीको बिहा भइसक्यो तापनि म चाहिँ केटाकेटीकै अवस्थामा क्या, केटाकेटी जस्तै छु नि, फ्री जस्तो। मलाई चाहिँ जब आँखाले देखेँ भने मलाई अलिकति टेन्सन हुन्छ, नत्र म टेन्सन भन्ने लिँदै लिँदैन। अहिलेसम्म मलाई चाहिँ टेन्सनको कुरा छैन। कसैले मलाई एकचोटि हान्यो भने पनि त्यो चाहिँ त्यति बेलै हो, त्यसपछि चाहिँ घर आएर अर्को कसैले भनिरहे, कसैले केही हुन्छ नि अब हाँसो ठट्टा गर्ने कुरा गऱ्यो भने म त्यो चाहिँ त्यतातिर गइहाल्छु क्या, त्यस्तो खालको चाहिँ।
सँगै बसेर 23 वर्ष बिताए पनि त्यो 23 वर्ष जस्तो लाग्दैन भन्नु पऱ्यो।
भन्नु पऱ्यो त्यस्तो खासै सँगै त बसिएन, बस्न त होइन, बेला बेलामा बिचबिचमा तिन चार वर्षको चाहिँ यो बाहिर म वैदेशिक रोजगारीमा धेरै बसेँ। 6 वर्ष बस्दा भयो केही सङ्घर्षहरू, होइन, सङ्घर्ष जीवन बिताएँ त्यहाँ पनि र यहाँ पनि परिवारले पनि। अहिले चाहिँ अब खासै अब मोटरसाइकलमा हिँडिया छ यताउता जाँदा एकदम चाहिँ आफूलाई कस्तो खालको म एकदम सबै कुरालाई मलाई चाहिँ अब यहीँसम्म पुगेको छ जस्तो मलाई आफैलाई लाग्छ। यतिकै पुगोस् मान्छेलाई यही नै हो, धेरै करोडपति भए पनि केही छैन, तर चाहिँ मलाई यो सन्तुष्टि रूपमा यति नै हुनुपर्छ, केटाकेटी पढाउनुपर्छ, खानुपर्छ, यही नै हो भन्ने खालको चाहिँ मिलमिलाप भयो भने यही नै राम्रो हुन्छ भन्ने लाग्छ मलाई।
परिवारबाट केही पनि त्यति बेला केही पनि भएन। मेरो सासूले अब सम्झाउने कुराहरू गर्नुहुन्थ्यो, अनि कहिल्यै पनि अब यस्तो यताउता अब धोका भयो यताउता केही भए पनि म छु भनेर मेरो ससुराले पनि भन्नुहुन्थ्यो। तेरो बुवा नै मलाई नै सम्झिन, अनि किन अप्ठ्यारो मान्छेस् भनेर कुनै चाडबाडमा यताउता भन्नुहुन्थ्यो। अनि सासूले पनि त्यस्तो नराम्रो म माथि केही व्यवहार गर्नु भएन। अहिलेसम्म अब सासु ससुरा नराम्रो व्यवहार छैन।
बुहारी हुँदाखेरि आफूलाई ओहो पहिला त अलि अप्ठ्यारो लागेन कहिले काहीँ?
अप्ठ्यारो त अब खासै अब त्यति अप्ठ्यारो पनि त भएन, अब त्यस्तै त अलिक अब यो घरमा बस्दाखेरि अब ठुलो परिवार छ हाम्रो, 6 भाइ 6 छोरा, 6 वटी बुहारी चलाउँदा अब केटाकेटी अब 40-50 जना जान, 40-45 जना जानुमा त भइहाल्छ नि अलिअलि।
तर पनि अब छोरीभन्दा बुहारी हुँदा अलिक फरक हुन्छ भन्ने सोचाइले पनि त्यो कुरा सामान्य लाग्ने
अब खासै त्यस्तो केही भएन, मिलेरै बस्यौँ। अब सासूले अब त्यस्तो म माथि है अब हुन त अर्को सासूले कहाँ के भन्ने कुराहरू हुन्छ, तर मेरो सासूले म माथि मलाई केही गरे जस्तो लाग्दैन अहिलेसम्म। अहिलेसम्म अब मम्मीको रूपमै सासू
बुढाआमाको माया पनि यताबाट
त्यही हो।
कति पछि आमा भन्नुभयो नि विवाहको?
म विवाह गरेको 1 वर्ष पछि।
कस्तो महसुस हुँदो रहेछ
आमा हुँदा? आमा हुँदा त अब महसुस अब सबै अब आमालाई हामीले अब भने केही रिसाएको यादनाहरू त्यति बेला आउँदो रहेछ। आमा हुँदाखेरि अब आफू अब आमा बन्दाखेरि मेरो आमा मम्मीले पनि यस्तै दुःख पाउनुभयो होला, यस्तै सङ्घर्ष गर्नुभयो होला भन्ने सोचाइ भयो मलाई।
ठ्याक्कै
आफ्नो आमा सम्झेर ठ्याक्कै आमा नै सम्झेर
सामाजिक रूपमा बुवा भइसकेपछि अझ जिम्मेवारी बढी हुन्छ होइन समाजले, त्यो
समाजले गराउने कुरा हो त्यो चाहिँ अलिकति जिम्मेवारी। अब त्यसलाई चाहिँ अब बच्चा जन्मिएपछि बुवा भइसकेपछि हामीले चाहिँ अब धेरै कुराहरूमा एउटा कुरो त जिम्मेवारी थपियो, अर्को कस्तो भयो भने अब जिम्मेवारी त थपियो, अब यो आर्थिकको कुरा आउँदो रहेछ कि त्यहाँनिर। आर्थिकको कुरामा अब कसरी दिने त, अब बच्चाले त अरूसँग त माग्दैन, आफूसँग माग्छ। अब आफै नै अर्कासँग मागिन्छ भने त्यो अवस्थामा चाहिँ अलिकति गाह्रो हो। खासै मलाई चाहिँ त्यस्तो अवस्था चाहिँ आएन। परिवार अब पहिलो बच्चा भयो क्या, त्यसपछि अब बुवाले पनि दिइहाल्ने, दाईहरूले पनि दिइहाल्ने, उतातिर प्रायः जसो मामा घरमा बस्ने मामा घरको हजुरबुवाले पनि पछि चाहिँ गर्नुभयो, ऊ उहीँ हुर्कियो, त्यसपछि उसले चाहिँ फ्री तरिकाले बच्चाले, मैले चाहिँ बच्चालाई दिनुपर्छ भन्ने फिलिङ चाहिँ म यो लगभग 6-7 वर्ष यता मात्रै मलाई यो अनुभव भएको छ। 6-7 वर्ष यता चाहिँ म आफै बसेर अहिले चाहिँ बल्ल चाहिँ मलाई त्यस्तो खाएको भएको छ। पहिला चाहिँ अब बाहिरबाट पैसा पठाउँदा पनि पठाइदियो, आमाले खुवाए कि खुवाएन कि त्यो चाहिँ केही नै जिम्मेवारी नै भएन मेरो। अहिले चाहिँ यो म 6-7-8-10 वर्ष भयो भनौँ, 8-10 वर्ष यता चाहिँ मेरो हरेक कुरा अब आमा त्यो होइन, आज चाहिँ झोला छैन, आज चाहिँ पेन्सिल छैन, आज चाहिँ छैन भन्ने कुरा बल्ल ओहो मैले त अब त धेरै ठुलो पो जिम्मेवारी भएछ भन्ने खालको भयो मलाई। व्यवस्थापन गर्न गाह्रो भयो, गाह्रो हुँदो रहेछ त्यो चाहिँ अहिले चाहिँ मलाई चाहिँ त्यस्तो फिलिङ भएको।
जति बेला उहाँलाई तपाईँको साथ चाहिन्थ्यो बच्चा पेटमा हुँदाखेरि श्रीमानसँगै हुने अरू अप्ठ्यारो भएको बेला अथवा सुत्केरी भएका बेला ती सबै कुरा उहाँले एक्लै झेल्नु
एक्लै हो होला त्यसमा पनि अब कतिपय कुराहरूमा अब यस्तो हुन्छ अब छिमेकीले पनि साथ त थोरै दिने अब एक दिनको लागि दिने हो छिमेकीले पनि आमाले पनि बुवाले पनि भाउजूहरूले हुनु त धेरैजना हुनुहुन्थ्यो तैपनि अब थोरै साथ हुन्छ उनीहरूको तर चाहिँ श्रीमान भए जस्तो साथ अरू चाहिँ नहुने जस्तो अहिले आफूलाई पनि
लाग्छ
नै एउटा चाहिँ हुने बेलामा
त्यो
म सँगै थियो त्यो बेला
अरू
चाहिँ त्यो चारवटा बच्चामा चाहिँ एक्लै हो छोरा पनि चाहिँ 3 वर्ष भइसकेपछि आएकोमा जन्मिने थियो अनि ठुलो छोरी पनि जन्मिसकेको चाहिँ महाघरमा जन्मेको हो त्यसरी बिचमा चाहिँ अरू बच्चाहरू बिचमा आफै सबै कुरा भनौँ न अहिलेसम्म आमाले चाहिँ गरिरहेछ
त्यो त नै सास ससुरा त बच्चा हुँदाखेरि त हुनुहुन्थेन म मलाई सुख भन्ने कुरो आमा मेरो आमाले र बुवाले नै हेर्नुभएको अघि रिसाए पनि तर मेरो भाइले र मेरो आमा बुवाले नै हेर्नुभएको
रिसाउने त फेरि उही छोरा छोरीकै खुसीको लागि त हुने होइन उही कतै दुःख हुन्छ कि मेरो छोरीलाई त्यहाँ विवाह गरेपछि भन्ने पनि उही छोरीकै खुसीको लागि त हुने
त्यही हो अब मेरो बुवा त्यति बेला मेरो बुवा हुनुहुन्थेन भने मलाई सपोर्ट गर्नुहुन्थेन भने तर म सुख पाउँथेन होला जस्तो लाग्छ
श्रीमान
बाहिर अब त्यस्तै त हो अब श्याम भट्टेले बाढेको घरमा बसिरहेको थिएँ म दुःख भन्ने कुरो त्यो सोच्दाखेरि के हुन्छ मनमा हुँदोबाट के भएर आउँछ
सङ्घर्षले
अहिले त अब ठिकै छ नि अब जीवन मेरो लास्टै अवस्थामा भएर म यहाँसम्म आएको
मेहनत गर्नुभयो एक्लै बसेर ती समस्याहरूसँग तपाईँ एक्लै जुत्नु भएर त आज दिन आयो
म रोएर नै बस्थेँ म परिवार साँझ पर्थ्यो म रोएर नै बस्थेँ अनि बच्चा बच्चीले अब केही अब यताउता केही कुरा गर्दा पनि कसैले केही मम्मी यस्तो चाहियो भने ठुली छोरी अलि ऊ भएपछि केही कुरा गर्दा आफ्नो जोरीको साथी हिँड्दा मेरो अवस्था यो हो भनेर म रोएर नै बस्छ माइती घर भन्ने कुरो अब मम्मी त आउनुहुन्थेन बुवा महिना दिनको 2 महिनाको आएर भेटेर मैले सिर्फ एउटा मेरो बुवाले चामल किनेर पठाउनु भएन नुन किनेर पठाउनु भएन अरू सबै मेरो माइती घरबाट नै मैले यहाँ टेकेको बुवा आमाले र नै भाइले मलाई सहयोग पुऱ्याएको मेरो 2 छोरी माइती घरमै जन्मेको हो अनि जेठी र माइली मेरो बुवाले र भाइले नै हुर्काएको
त्यो भएर पनि श्रीमान सँगै नहुँदा खासै त्यति न्यास्रो चाहिँ भएन
त्यही त
सहयोग भएर
त्यही त होला
हुन त कहिले काहीँ लागेको कुरा त तपाईँसँग भएको त्यो समस्या त अरूले टाल्न सक्ने भएन
अब भए पनि म मम्मी बुवासँग पनि अब आफै गएको कारण एकचोटि त मैले ल्याएको थिएँ अर्कोचोटि पनि छोरी गई भन्नुहुन्छ कि भनेर म त्यस्तो मनको कुरा देखाउन सक्थेन म बुवा मम्मीसँग पनि नै मैले भनेन जे छ आफ्नै आत्मामा राख्यो अनि बरु मलाई छिमेकीबाट मलाई सहयोग भएको यहाँ बस्दा अनि घर परिवारबाट अब त्यस्तै हो सास ससुरा टाढा हुनुहुन्थ्यो त्यस्तै त भइहाल्यो एकजना दिदीले जाजरकोटको दिदीले नै मलाई बढी सहयोग गर्नुहुन्थ्यो केही दुःख पर्दा सुख पर्दा केही बिरामी हुँदा मसँग पैसा नहुँदा एकजना दिदीले मलाई सहयोग गर्नुहुन्थ्यो गाली गर्नुहुन्थ्यो अनि त्यस्तो अवस्था थियो मेरो रोने काम मात्रै हुन्थ्यो त्यति बेला त्यसपछि बाबु जन्मेपछि अब आफू बाहिर अनि 1 महिना हस्पिटल बस्थेँ भने 1 हप्ता घरमा बस्थेँ
बिरामी
भएर त्यस्तो अवस्था म उहाँ भएको मेरो बाबु पनि 4 छोरी मुनिको हो अब यो छोरो केही मरेपछि म पनि मर्छु भनेर म त्यस्तो अवस्थामा थिएँ
के भयो त्यति बेला के बिरामी
त्यो बाबु खै अब यहाँ औषधि गर्दा निमोनिया मात्रै भन्ने त्यसपछि अब आफै हिँड्दा गाडीमा जाँदा बन्दा हुन्थ्यो जान पनि सकेन घर परिवारमा अब त्यस्तै त अब न्यु ज्वरो आएको यहाँ सन्चो भइहाल्छ भन्नुभयो ससुराले त्यसपछि आफू बाहिर त्यसपछि त्यो हुँदाखेरि त्यस्तै 1-2 वर्षसम्म त्यस्तै गरियो यहीँ त्यहाँबाट 2.5-3 लाख रुपियाँ गयो सन्चो भएन त्यसपछि तर गएर ससुरासँग सोद्धाखेरि ज्वरो आएको त्यहीँ भइहाल्छ भन्नु नै अनि यो त लास्टै छ म त नेपालगञ्ज लैजान्छु भन्दाखेरि नेपालगञ्ज लगेर गएँ नेपालगञ्ज जाँदाखेरि कोही साथमा भएन भनौँ घर परिवार कोही भएन श्रीमान त थिएन त्यहाँ र घर परिवार पनि कोही गएन गाडीमा यस्तै हुँदै लगेर मलाई नेपाल हुन्छ भन्ने कुरो कुन ठाउँ हो भन्ने थाहा थिएन
ती सबै कुराहरू यहाँ दुईजना बिचमा कहिले काहीँ कुरा हुन्थ्यो फोनमा सम्पर्क त्यस्तो
बिरामी छ त भन्ने भयो क्या अब कतिखेर के गर्यो भन्ने यो परवासीमा अब थाहा हुने कुरा भएन नै होइन यो त पहिला त त्यही त मैले अघि कुरा गरेँ नि मेरो एकदम जीवन चाहिँ एकदम सङ्घर्षको जीवन हो क्या म अहिले आफैलाई के भन्छ इङ्ग्लिसमा ह्याप्पी भन्छ क्या अहिले एकदम फ्री मान्छे छु म धेरै ठाउँमा जान पाउँछु मलाई धेरै ठाउँमा सम्मान आउँछ जस्तो भनौँ न राष्ट्रपति पुरस्कार जस्तो चिजहरू अर्को कुरा तपाईँको अब कृषकतिरबाट पनि म चाहिँ विभिन्न ठाउँमा पोखरा लगायत काठमाडौँ ठाउँमा अनि म्याडमलाई पनि त्यसरी नै हजुर ल म्याडम तपाईँ यो गर्नुहोस् भनेर ठुल्ठुलो मान्छेहरूले जस्तो कृषिको निर्देशकज्यूहरूले काठमाडौँ किट महाशाखाको चाहिँ सरहरूले चिन्नुहुन्छ गोदावरीको चाहिँ अधिकृत सरहरूले चिन्नुहुन्छ अहिले यो अवसर पाउँदा त्यो चिजहरू चाहिँ अब भुलिँदै जाँदो रहेछ बिर्सिँदै जाँदो रहेछ अहिले छोरा पनि अब ठुलै भइसक्यो त्यो म भने मैले तिन वर्षको आउँदा
जस्तो तपाईँ बाहिर हुनुहुन्थ्यो उहाँसँग परिवार साथमा भइदिएको भए
हुन्थेन अब म जिम्मेवारी मान्छे हुन्थेन ल्याउने कुरा म एकदम एकदमै जिम्मेवारी एकदमै जिम्मेवारी हुन्थेँ नि त म दौडधुप गर्थेँ अनि आमा चाहिँ बस्थ्यो त्यहाँ भन्ने हुन्थ्यो होइन त्यो एक्लै एक्लै सङ्घर्ष जस्तो म पैसाको लागि सङ्घर्ष भने ऊ चाहिँ बच्चा बचाउनु पर्छ भनेर सङ्घर्ष त्यस्तो खालको सङ्घर्ष हुँदो रहेछ म एकदम चाहिँ तपाईँको गाउँमा बस्ने मान्छे म त्यति शिक्षित मान्छे नि होइन गाउँमा बसेर आउँदा अब प्रायः म यो यही वीरेन्द्रनगर सहरमा आउँदा पनि खासै राम्रोसँग नेपाली बोल्न पनि नजान्ने तरिकाको मान्छे हो होइन त्यो भावनाले म अहिले आफैलाई चाहिँ एकदमै राम्रो काम गरेँ भन्ने खालको मलाई आफैलाई फिलिङ हुन्छ त्यस कारणले अब यो तिन वर्षको आइयो तिन वर्षको आउँदा अब ठुलै भइसकेको थियो अनि क्याप लगाएर बाबा जसलाई लोग्ने मान्छेलाई देख्दा पनि बाबा भन्ने उसले आइसकेपछि आफूसँगै घुलमेल भयो अनि आमालाई चाहिँ त्यति अब बिरामी भयो भने अब आफैले जिम्मेवार छैन
अलिकति
फरक फरक एकदम
अहिले त अब त्यो पनि फेरि अन्य सदस्य र आमामा फरक हुन्छ नि है आमा हुनुहुन्थ्यो र पो जस्तो पनि अवस्थामा बच्चालाई छिटै हस्पिटल पुऱ्याउनु भयो उपचारमा जानुभयो अन्य मान्छे भए एकछिन पछि लगाउँला अथवा उज्यालोमा जाउँला एकछिन कुरौँ भन्ने कुराहरू हुन्थ्यो होला अब ती भनेका त्यति बेलाका समय त्यही तपाईँले त्यही गर्नुभयो भने नै आज अब तपाईँको छोरा तपाईँसँग छ होइन अब कार्यक्रममा हामी गीत सुन्छौँ यहाँको रोजाइमा छ कुनै यस्तो खालको गीत मनपर्छ भन्ने
आफ्नै खुसी हुँदा नि आफ्नै भन्ने
यहाँको रोजाइमा हामी कार्यक्रममा गीत सुन्छौँ कार्यक्रममा अब हामी आजका हाम्रा अतिथिको रोजाइमा रहेको यो गीत सुन्छौँ साथमा हामी छोटो विश्राम पनि लिनेछौँ विश्रामपछि आजका हाम्रा अतिथि ओम प्रसाद शर्मा र उहाँका धर्मपत्नी बसन्ती अधिकारीसँगको भलाको सारी छँदैछ कार्यक्रमको साथमै रहनुहोला विश्रामपछि स्वागत छ कार्यक्रम हाम्रो जोडीमा म दीपाको तर्फबाट। कार्यक्रम हाम्रो जोडी आउने गर्छ हरेक हप्ताको बुधबार साँझ 5 बजेको भेरी हाइलाइट्स पछि 6 बजेसम्म तपाईँकै रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्जमा। यो कार्यक्रममा हामी एउटा जोडीलाई बोलाउँछौँ र उहाँहरूको जीवन भोगाईका क्रममा आएका उतार चढाव तीता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भराकुसारी गर्छौँ र साथमा रमाइला गीत संगीत सुनाउँछौँ। अब फेरि कार्यक्रमलाई अगाडि बढाऊ। आजका हाम्रा अतिथि विरेन्द्रनगर 12 निवासी ओम प्रकाश शर्मा र उहाँका धर्मपत्नी बसन्ती कुमारी अधिकारीका भलाकुसारीबाट।
त्यस्तो चाहिँ कहिले काहीँ नै मेरो त उस्तै भएपछि दिनमै पनि हुन्छ कामले नै हुन्छ प्राय जसो। अहिले चाहिँ अब म्याडमलाई पनि त्यति अब सन्चो नहुने ढाड दुख्ने बिरामी भइराख्ने अनि म चाहिँ काम अब आफैले उचाल्नु पर्ने केही गर्नुपर्ने कृषिको काम उचाल्नु पर्ने केही भयो भने त्यस्तो भयो भने नउठायो भने रिसाउने भयो ऊ पनि रिसिने भयो त्यहाँबाट फेरि गएर समात्ने एकैछिनमा फेरि सल्लाह हुने त्यस्तो खालको हुन्छ बरालको त्यसै हो।
रिसाउने त अब दुइटै बराबर हो पहिला त अब अलि रिसाउनु हुन्थेन आज भोलि त अब खै अब के हो अलिकति भन्दाखेरि पनि छोरीसँग पनि रिसाइहाल्ने आमासँग पनि रिसाइहाल्ने त्यो त भइहाल्यो काम त अब आफ्नो अब त बिरामी भइहाल्यो बिरामीपछि केही गर्न सक्ने कुरो भएन छोरीहरूलाई रिसायो छोरीहरू टेर्दैन नटेरेपछि अब रिस उठ्ने भइहाल्यो।
बाहिर गएर आएपछि
म चाहिँ बाहिर गएर आएपछि 1 वर्ष त्यत्तिकै म बसेँ चोकरमा जाने क्यारमबोर्ड खेल्ने बस्ने यसो भयो। त्यसपछि चाहिँ हाम्रो एकजना सरले चाहिँ राजेन्द्र यादव भन्ने हुनुहुन्थ्यो कृषिको कहाँबाट उहाँसँग भेट भयो भेटेपछि उहाँले चाहिँ यो युवा स्वरोजगारको कार्यक्रम छ तपाईँहरूले चाहिँ यस्तो च्याउ खेती अथवा मौरी पालन के गर्न चाहनुहुन्छ त्यस्तो खालको कार्यक्रम छ गर्नु न त भनेर भन्नुभयो। हाम्रो खेत चाहिँ अब अलि टाढा थियो घरनिर जग्गा थोरै तरकारी खेती गर्ने सम्भावना थिएन त्यसो भए तपाईँ चाहिँ अलिकति आर्थिक सहयोग गरिदिन्छ गर्न चाहनुहुन्छ भने तपाईँहरूलाई हामी सपोर्ट गर्छौँ भन्ने कुरा भएर हाम्रो मेरो पासपोर्टको फोटोकपी लिएर हाल्दाखेरि उहाँहरूले 40,000 रुपियाँ छुट्याइदिनु भयो। छुट्याएपछि अनि त्यो 40,000 हामी फेरि पनि पाउँछौँ त्यसपछि हामीले चाहिँ यति बनाएको भयो त भन्ने खालको भयो। हामीले च्याउको चाहिँ ट्रेडिसनल यताउति काम गर्दाखेरि 350 कति हालेको थियौँ हामीले अलिक थाहा भएन। त्यसपछि त्यो उम्रिएर हामीले बेच्न लागेपछि आफैमा भित्रदेखि ओहो यो त तपाईँ 40,000 पनि बचत आयो उताबाट आयो 40,000 अनि हामीले चाहिँ दिनको तपाईँ कस्तो भन्दाखेरि त्यो लगानी बिना गए कि सुरुमा 40,000 लगानी गरिदियो उसकै लगानी भयो अनि यता तपाईँको बेच्न जाँदाखेरि डेली 10 किलो बेच्यो भने दैनिक 10 किलो बेच्यो भने 10 गुणा 20 2000 रुपैयाँ आइराछ त्यो भन्दा दिनकै आउँदो रहेछ पैसा भन्ने खालको भएर अनि यो कृषि पेशातिर निएर हामी मजै लागेको
कति सालदेखि गर्नुभयो
यो च्याउ खेती गर्न लागो अहिले 7 वर्ष पुगेर 8 वर्ष त्यति लाग्यो यो देखि
सजिलो छ है यो सजिलो छ सकिने अनि पानी भन्दा अरु त्यस्तो खासै केही पर्दैन गोड मेलको कुरा पनि छैन
केही छैन मौरी मर यसमा राम्रो छ बेस अहिले मसँग अब मौरी पनि धन्दा 60-65 गाड छ मौरी पनि पैसठी गाड मौरी छ अब च्याउ पनि त्यस्तै उत्पादन छ अहिले च्याउको बिउ पनि उत्पादन छ नि अब सबै ठिकै छ
मह पनि बेच्नुहुन्छ
मह पनि बिक्री गर्छौँ लगभग हामीसँग 1500 केजी अहिले मह निकालेको यही कात्तिकको
सिजन
हामीले 500 रुपियाँ केजी
सहजै बिक्री हुन्छ
बिक्री भइरहेछ मौरीमा राम्रो छ च्याउमा पनि राम्रो छ र मौरीमा पनि राम्रो छ अब अहिले अब हामीले केही नभए पनि 1500 केजी महबाट त 5-6 लाख रुपियाँ त मजाले बस्छ नि चाहिँ अब मौरीलाई मह तान्न नतान्ने सिजन यही माघ र पुष र माघ मात्रै फागुनदेखि फेरि मह तान्न सुरु भइहाल्छ
दुई महिना
त्यही हो त्यही माघ र पुष र माघ साउन ल भदौ यो दुईवटा चारवटा महिना
लाग्छ अहिले चाहिँ एकदमै पछुतो लाग्छ म यो पहिलेदेखि सायद यो पेसामा भएको भए भनौँ अझै पनि भाग्यले साथ दियोस् म कहाँसम्म पुग्न सक्छु भन्ने हो विभिन्न क्षेत्रका मान्छेहरूसँग कहाँसम्म अब भनौँ न यो प्रोजेक्टको जानुहुन्छ मान्छेहरू हेर्नुहुन्छ आउनुहुन्छ उहाँहरूसँग ल तपाईँसँग बसेर फोटो खिचेर लिएर जान्छु भन्नुहुन्छ भने म एउटा गाउँमा बसेर साधारण मान्छे उहाँहरूसँग फोटो खिच्न पनि मलाई चाहिँ एकदम खुसी भएर आउँछ मलाई किन भन्दा अब म चाहिँ यो पेसालाई सम्मानजनक नगरे पनि चाहिँ हेर्न आउने मान्छेहरू कति भाइहरू बहिनीहरू चाहिँ यो कृषि पढ्ने क्षेत्रबाट चाहिँ ओजिटी गर्न आइपुग्नुहुन्छ त्यहाँ हामी एक दिन भए पनि तपाईँको फर्ममा आउँछौँ भन्ने खालको काम गर्नुहुन्छ अब चाहिँ मैले मेरो आफ्नो भने म यो बाहिर नगएर यही पेसातिर लागेको है सायद म यही कृषि क्षेत्रतिरबाट बाहिर घुम्ने पनि अवसर आउँथ्यो कि भन्ने मलाई त्यस्तो खालको आजभोलि लागिरहेको छ ठिकै छ आओस् भन्ने भन्छु म होइन
सुख पनि छ कामको कुरा परिवारसँगै बस्नु पनि
पाइहाल्छ
उता खानाको हिसाबमा म खान पाइयो अब च्याउ त्यसै खान पाइयो त्यो अरू कुरा पनि सहज बनायो सबै कुरा सहज सँगसँगै आर्थिक अवस्था पनि सुधारेछ
आर्थिक अवस्था पनि एकदम कस्तो भन्दाखेरि पहिला चाहिँ आज 1000 रुपियाँ छ होइन 1000 रुपियाँ आज चाहिँ पाकेटमा छ भने किनेर केही कुराहरू ल्यायो भने भोलि चाहिँ पैसा आउँदैन अहिले चाहिँ के छ भने अहिले 50 मात्रै छ भने एकैछिनमा व्यापार हुन्छ व्यापार भयो भने अनि 4-5 हजार रुपियाँ पनि आउनसक्छ 1-1.5 हजार पनि आउनसक्छ भोलि व्यापार हुन्छ आज चाहिँ ल्याउनुहोस् त भनेर माग्ने एउटा आधार पनि हुँदो रहेछ यो अरूले पनि विश्वास गर्ने उहाँसँग छ उहाँले गर्नुभएको छ भन्ने खालको विश्वास पनि हुँदो रहेछ यो
अहिले सजिलो छ एक भने त म यस्तो हुन त मैले त्यस्तो उसमा जाँदै पनि गएन तर मैले एक पोका चाउचाउ किनेर खाउँ भन्ने अवस्था पनि थिएन सानो चाउचाउको पोका किन्ने अवस्था थिएन मेरो त्यो अवस्थाको अहिले त अब मसँग जति बेला पनि पैसा हुन्छ र जति बेला पनि केही पढेपछि म कसैसँग हात थापेर नै माग्न पनि सक्छु भन्ने ऊ आँट भएछ जतिखेर
जो मान्छे घरमा केही किन्न आयो भने त तपाईँसँग जति बेला पनि पैसा
अब जति बेला पनि पैसा नै अब छरछिमेकले पनि अब योसँग यो छ हामीलाई दिन्छ होला नि मागे दि हामीले काम चलाउनु पर्छ भन्ने जस्तो सोचाइ हुन्छ होला जस्तो लाग्छ मलाई
देखिन्छ कतिपय अवस्थामा तिमीसँग छ कि भनेर पनि आउनुहुन्छ होला सरसिनी
त्यो त भइहाल्छ
त्यो पनि दुइटै तर्फ हुने भयो नि त त्यही त हो नि विश्वास अब यहाँहरू कहिले काहीँ घुम्न जाने अवसर मिलेछ बुढाबुढी त व्यवसायमा छोड्नै नमिल्ने
व्यवसायमा नै घुम्न गएको छु म दुईजना चाहिँ व्यवसायमै देखि यही अब व्यवसायकै अन्तर्गत एउटा ट्रेनिङ परेको थियो दाङमा दुईजना नै दाङमा गएको त्यसपछि कैलाली अब हाम्रो प्रायः जस्तो व्यवसायमै नै कैलाली भर्खरै हामी घुमेर आएको अब यो सँगै पेसामा चाहिँ अब त्यति बाहिर चाहिँ अब एक्लै जस्तो काठमाडौँ जाँदाखेरि म्याडम एक्लै म जाँदाखेरि एक्लै त्यस्तो खालको पर्छ तर नजिक चाहिँ मिलेन अब काम गर्ने होला सबै कुरा
खानामा जे पनि खाइन्छ त्यस्तो अब हाम्रो त अब ठुलो परिवार भइहाल्यो जस्तो अब नमिठो मिठो जस्तो भए पनि मिठो नै लाग्छ ठुलो परिवारमा सातजना परिवार छौँ सातजना परिवार हो मिठो नै लाग्ने भयो
यो कुरा चाहिँ बढी मनपर्छ भन्ने त्यस्तो केही छैन
बढी त्यही रोटी रुचाउनुहुन्छ
रोटी
रुचाउनु
हुन्छ उहाँ चाहिँ कस्तो भन्दाखेरि बडी चाहिँ मासु खान मन पराउने त्यस्तो खालको छ। अब त्यो चाहिँ अब नै कुखुरा व्यवसाय उसले आफैले गरे हो थियो तर चाहिँ छैन अहिले चाहिँ हामीले किन भन्दाखेरि टाढा गइन्छ नानीहरू कता स्कुलतिर अथवा बाहिर आउन राति डराउने मसँग खरायो धेरै थियो गत वर्षमा 15-16 खरायो थियो अनि कुखुरा पनि तपाईँको त्यस्तै खालको छुट्टै खालको कुखुरा थियो हामीले घरमै काटिखाने आफैले चाहिँ चाहिन्छ भनेर राखेको त्यो चाहिँ तिनीहरूले चाहिँ हेरचाह गर्न नसकेर बिरालोले अथवा त्यो चाहिँ खरायो सबै एकैचोटि मर्यो त्यो त्यो अवस्था पढ्नमा लगाउनु पऱ्यो सबै पढ्नै जाने अब सहयोग गर्ने भनेको बेला बेला कता कता सहयोग गर्ने हो नत्र खासै त्यस छैन
यहाँको जीवनमा कुनै बिर्सिनु नसकिने क्षण छ अब एउटा त अघि यहाँले भनिहाल्नु भयो त्यो क्षण त जिन्दगीभरिको होला है त्योभन्दा बाहेकको खुसीको अथवा दुःखको केही
दुःख त अब दुःखैमा आइयो अब खुसी त अब अहिले अब सबै ठिकै छ व्यवसाय पनि छ परिवार पनि सबैसँगै छौँ छोराछोरी पनि अब छोराछोरीबाट पनि आनन्द छ एउटा छोरीले बिबिएसमा पढ्दैछ एउटा छोरी कृषि जेटिए पढ्दैछ उता 11-12 पढ्दैछ यता कृषि जेटिए पढ्दैछ अनि अब दुईवटा एउटा साइलो छोरीले 9 पढ्दैछ 5-7 पढ्छ बाबु 2 पढ्छ अनि नवजतिमा पढिरहेछ बाबु अरू दुईवटा छोरी गाडी तालमा पढिरहेछ अहिले अब ठिकै छ खुसी नै छौँ भनौँ सबै बसिया छ सास ससुरा पनि घरमा छँदैन हुन्छ सबै अब घर परिवारमा राम्रै छ अहिलेसम्म
मेरो त अब अलिकति त्यस्तो खालको त अब खासै नेपाल बस्दा भएन बाहिर बस्दा चाहिँ अब म एकदमै चाहिँ बाहिर अहिले पनि रेडियो टेलिभिजन सुन्दा हेर्दाखेरि बाहिर जाने साथीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ म भन्छु मेरो जस्तै चाहिँ अवस्था नआओस् म त्यहाँ जाँदा चाहिँ तपाईँको कस्तो भन्दाखेरि काँचो आलु के केही पनि त्यो अब थाहा नपाउने भन्दा नि कस्तो भन्दा एकदम 48 डिग्रीको गर्मी बाहिर कामबाट आउँदाखेरि यस्तै कोठामा खाना पकाएर खानुपर्ने अनि त्यो राइस कुकरमा आलु हालेर जाने अनि भात लगाएर जाने गएर कामबाट फर्किएर आउँदाखेरि त्यो आलु पाकोस् नपाकोस् भएन त्यो पकाउनै नसकिने अवस्था गर्मीले त्यस्तो अवस्थामा अब खाएर बसियो त्यो चाहिँ अहिले जाने साथीहरूले पनि त्यो कुरा नभोगौँ सायद हाम्रै देशमा चाहिँ केही गर्नुपर्छ हरेक कुराहरू छन् नि रहेछन् भन्ने कुरा अब आफूलाई पनि फिलिङ भएको कुरा हो म जहाँ पनि अब तपाईँको अहिले चाहिँ गर्न लगाउनुहुन्छ अब केही कुराहरूमा कतिपय ठाउँमा त म आफै पनि आफ्नो पेसालाई लिएर मलाई पठाउनु भयो घरेलुको अफिसले पठायो अनि त्यसपछि गएर मौरीको उसले पनि पठायो होइन तपाईँ फलाना ठाउँ गएर सिकाइदिनु पऱ्यो भनेर त्यो उहाँहरूलाई पनि म त्यो सेयर गर्छु कि आफ्नै देशमा छ हरेक कुरा रहेछ यहाँभित्र खोज्दाखेरि हामी चाहिँ बाँच्ने बेलासम्म खाने र बच्चालाई पढाउने यति भए हुन्छ हामीलाई अरू केही पनि चाहिन्न अरू केही छँदै रहेनछ भन्ने खालको त्यस्तो म चाहिँ आफूलाई म जहिले पनि विदेश भन्ने बित्तिकै मलाई त्यही याद आउँछ होला धनी मान्छेहरू चाहिँ घुम्न जाने अब रेस्टुरेन्टमा बस्ने खाएर आउने त्यो आफ्नो ठाउँमा होला हामी चाहिँ काम गर्न जाने मान्छे त्यस्तो अवस्था कसैलाई पनि नआओस् कतिपयको लास आएको छ र यस्तो दुईवटा बेड भएको ठाउँमा माथिको साथी चाहिँ त्यस्तो भएछ राति हामीले तल्लो बेडमा बस्ने मान्छेले थाहा पाएन अनि एकैचोटि काममा जाँदा उहाँलाई हल्ल आउँदाखेरि उहाँ चाहिँ सुतेको ठाउँमा सुते सुतै हुनुभयो अनि हामीले 3 दिनसम्म हामी काममा गएनौँ अनि उहाँलाई चाहिँ पैसा उठाएर त्यो भनौँ न पैसा उठाउने कुरामा पनि कस्तो हुँदो रहेछ भन्दा यहाँ पनि छ त्यस्तो कुरा पैसा माग्न जाँदाखेरि आफूलाई खानालाई होला भन्ने खालको सोचाइ आउँदो रहेछ क्या पछि हामीले चाहिँ लास नेपाल पठाउन लागि नेपालको 40,000 रुपियाँ लाग्ने अवस्था थियो त्यो पैसा गरेर उहाँलाई पठायौँ त्यही कारणले त्यस्तो सम्झिँदा अब हुन त अब सबै एकचोटि मर्ने हो न होइन परिवारसँग त्यो कुरा हुँदाखेरि एक्लै हुँदा फरक हुँदो रहेछ हर बेलामा तपाईँको त्यही भएर म चाहिँ किन लोकगीतमा भन्नुहुन्छ भने त्यहाँ चाहिँ नेपालीमा लोकगीत कसै साथीले लिएर आयो भने धेरैजना साथीहरू बसेर अब अहिले त अब धेरै कुराहरू छ विदेशमा पनि त्यो सुविधा छ थिएन त्यति बेला नेटबाट गीत तानेर लिएर आयो साथीले भने त्यो भिडियो एकदमै क्या कोठामा टन्ने 10-12 साथीहरू बसेर हेर्ने हामीले आफ्नै ठाउँ नेपालमै आयो जस्तो लाग्ने अनि नेपालमा काठमाडौँमा आउँदाखेरि मलाई पहिलोचोटि चाहिँ बुवा जानुभएको थियो लिन जाँदाखेरि मान्छे पनि कति नेपाल फर्किसकेपछि होच्चो लाग्ने कि नेपालको मान्छे एकदम उहाँ ठुलो देखेर अब नेपाल एयरपोर्टमा आउँदाखेरि हाम्रो केही पनि अहिले त अझ अलिकति परिवर्तन भएको छ त्यति बेला त हिँडेर जानुपर्थ्यो सुई सुई अनि त्यहाँको तपाईँको लिफ्टमा जोडेर त्यो त छ प्लेनमा गोतौ र अब कुरा छ तर चाहिँ त्यहाँको सम्झिने कोठाको दुःख सम्झिने हो भने साथीहरू कोही पनि नजानुस् भन्ने कुरा चाहिँ म उहाँहरूलाई पनि सल्लाह दिन चाहन्छु कि
हुन्छ
आउने हैन त्यस्तो मन परेको गीत
आउने हैन के आफुले मलाई यो गीत सुन्न मन पर्छ भने पनि तपाईले गीत गाउने हैन के तपाईले कुनै कुनै गीत सुन्नु न
गीत सुन्छ त्यस्तो अहिले अब त्यो सालको पाता
टपरि हुने
भने सल्लाह गर्नु
छ त्यो गीत मन पर्छ हुन्छ यहाँको रोजाइमा हामी त्यो गीत सुन्छौ यहाँसम्म आइदिनु भयो यहाँसँग एकदम रमाइलो कुरा कानेको यसको लागि यहाँ दुबजना धन्यवाद
यहाँलाई पनि धन्यवाद छ यहाँसम्म ल्याइदिनु भयो हामी पनि अब धेरै यो रेडियो सुन्ने रेडियोमा सुन्ने जस्तो अब हामी जस्तै व्यवसाय साथीहरूलाई पनि म भन्न चाहन्छु व्यवसाय गर्नुहोस् होइन एउटा हातमा व्यवसाय गर्नुभयो भने अर्को हातमा चाहिँ पैसा हुन्छ होइन अनि मान सम्मानको कुरा पनि अब डुल्ने यताउति अब भर्मुनहरू पनि हुन्छन् र यो भेडी के अरे रेडियो भेडीलाई पनि म धन्यवाद दिन चाहन्छु धन्यवाद दिन चाहन्छु
आजका लागि कार्यक्रम हाम्रो जोडीबाट बिदा माग्ने बेला हुने लागेको छ कार्यक्रममा आज हामीले वीरेन्द्रनगर 12 निवासी ओम प्रकाश शर्मा र उहाँका धर्मपत्नी बसन्ती कुमारी अधिकारीको जीवन भोगाईका क्रम आएका उता चढाव तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गर्यौं यदि तपाईँ पनि हाम्रो कार्यक्रममा सहभागी भएर आफ्ना जीवन भोगाईका अनुभव हामीसँग साट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम हाम्रो जोडी रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज वीरेन्द्रनगर सुर्खेत अब हामी कार्यक्रमको अन्त्यतिर पुगेका छौँ जाँदा जाँदै आजका हाम्रा अतिथिको रोजाइमा रहेको यो गीत तपाईँका लागि छोड्दै अर्को हप्ता नयाँ जोडीका साथ रमाइलो कुराकानी गर्न आउने नै छौँ तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै तपाईँको दाम्पत्य जीवन सुखमय बितोस् यही कामनाका साथ म दिपा बिदा हुन्छु नमस्ते
जाले रुमाल फूल भरेको छैन ओइ भाको एउटा जाले रुमाल फूल भरेको छैन खेलै जान्छौ सानो तिमीले बिरातीमा भएन फिरातीमा भएन ए हे बरै सालको पातको टपारी हो नि हे बरै नहु नि सलाइको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लै को पाको टपरी हो नि हे बराई नहु नि सलाइको तिम्रो माया खाति छ खाति हे बराई नलाउ पछि हल्लाइको तिम्रो माया खाति छ खाति हे बराई नलाउ पछि हल्लाइको
लाली फुलाउ ब्याउली किन हेर्छ आइ जाऊ मै छानी लाली फुलाउ ब्याउली किन
जाँदा देउरालीमा फुल चढाउँछु मैले ओइ आउँदा जाँदा देउरालीमा फुल चढाउँछु मैले तिमलाई सम्झे चाडाको फुल ओइलिँदैन कहिले ओइलिँदैन कहिले एहे बरै सालको पातको टपारी हो नि हे बरै नहु नि सलाइको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लाइको सालको पातको टपारी हो नि हे बरै नहु